मुक्ति को मार्ग,
मुक्ति को मार्ग यीशु हुन पापे की बासनालाई सत्य र जीवन हुने नै हुन स्वर्ग मजानालाई स्वर्ग मजानालाई स्वर्ग मजानालाई
मुक्ति को मार्ग नेपाली कार्यक्रम सुन्नको निम्ति हामी तपाईहरू सबैलाई स्वागत गर्छौं। ज्यू यसु नै हुनुहुन्छ साँचो मुक्तिको मार्ग, जुन मार्ग हिँड्नाले हामीहरू स्वर्गमा प्रवेश गर्न सक्दछौं। यदि तपाईले यसुलाई ग्रहण गर्नुभयो भने उहाँले तपाईलाई र तपाईको पाप र अपराधहरूबाट मुक्ति दिनुहुनेछ र तपाईले उहाँबाट अनन्त शान्ति र जीवन प्राप्त गर्नुहुनेछ।
मुक्ति छ केवल येशुमा, त्यो जीवन प्रभुलाई मुक्ति छ केवल येशुमा, त्यो जीवन प्रभुलाई विश्वास गरेर ग्रहण गरी पाछामा पाऊ।
आजको वचन सुन्न अघि हामीहरू एउटा गीत सुनौ।
मित्र, प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसी अनि तपाईँ सबैलाई मेरो प्यार भरा नमस्कार भने। मित्र, तपाईँलाई थाहै छ कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन पुरानो नियमको मिखाको पुस्तकबाट गरिरहेको छौँ। म आशा गर्दछु कि तपाईँ सबै यस वचन अध्ययन द्वारा धेरै धेरै आत्मिक आशिषहरू प्राप्त गरिरहनु भएको छ। मैले तपाईँहरूबाट पत्र लगातार प्राप्त गरिरहेको छु। धन्यवाद छ तपाईँहरूका सुन्दर पत्रहरूको लागि, तपाईँहरूको सुझावहरूको लागि, विशेष गरेर तपाईँहरूको प्रार्थनाको लागि। हामीलाई तपाईँहरूको प्रार्थनाको आवश्यकता छ अनि हामी पनि तपाईँहरूको निम्ति निरन्तर प्रार्थना गरिरहनेछौँ। यदि तपाईँहरूको कुनै प्रार्थनाका विषयहरू छन् भने या कुनै सुझावहरू छन् भने हामीलाई पत्र पठाउन सक्नुहुनेछ। साथै सितैमा पुस्तक पुस्तिकाको निम्ति पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हा मित्र, हामी तपाईँहरूबाट पत्रको प्रतीक्षा गरिरहनेछौँ। आउनुहोस् हामी प्रार्थनाको साथ आजको वचन अध्ययनलाई आरम्भ गरौँ। प्रभुजी, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ, तपाईँको स्तुति प्रशंसा गर्न चाहन्छौँ, किनकि तपाईँ महान प्रभु, अति नै दयालु प्रभु, अति नै कृपालु प्रभु हुनुहुन्छ, जो सधैँ हाम्रो कमी कमजोरीको बावजुद पनि अति नै धेरै माया गरिकन हामीलाई सम्हाल्नुहुन्छ, हामीलाई मार्गदर्शन दिनुहुन्छ र हामीलाई सबै प्रकारको आशिषले तृप्त गराउनुहुन्छ। प्रभुजी, हामी तपाईँको आशिष, तपाईँको कृपा चाहन्छौँ। यसरी नै तपाईँ आफ्नो दया कृपा हामी प्रत्येकमाथि लगाइरहनुहोस्, किनकि तपाईँको अनुग्रह बेगर हामी यस संसारमा केही गर्न सक्दैनौँ, हामी केही गर्न पनि अयोग्य छौँ। त्यसकारण प्रभु, हामीलाई तपाईँको हरपल आवश्यकता छ। तपाईँ हामीलाई सम्हाल्नुहोस्, टुर्याउनुहोस्। आजको वचन अध्ययनलाई तपाईँको हातमा राख्छु, यसबाट पनि आफ्नो महिमा लिनुहोस्। येशु ख्रिस्टको मधुर नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र, हामीले अघिल्लो दिनमा हेरिरहेका थियौँ ख्रिस्टको पहिलो आगमनको बारेमा भविष्यवाणी। आज हामी यही विषयलाई निरन्तर जारी राख्नेछौँ र आज हाम्रो अध्ययन शास्त्रखण्ड हुनेछ मिका 5:3-15 म एकपल्ट मिका 5:2 पढिदिन्छु। यहाँ यस प्रकार लेखिएको छ, तर ए बेथलेम एप्राता, तँ जो यहुदाका हजारौंका बीचमा सानो छस्, तँबाट मेरो निम्ति एकजना निस्कनेछ जो इसरायलका शासक हुनेछ, जसको सुरु अघिदेखि अर्थात् प्राचीन कालदेखि नै छ। यो चाहिँ येशु ख्रिस्टको जन्म हुनुभन्दा 700 वर्ष पहिले येशु ख्रिस्ट बेतलेममा जन्मनुहुनेछ भन्ने बारेमा मिकाको भविष्यवाणी हो अनि यो भविष्यवाणी अक्षरस रूपमा पूरा भयो। उहाँ बेतलेममा जन्मनुभयो आजभन्दा 2000 वर्ष पहिले। तर मिका 5:3 उता चाहिँ त्यो अन्तरालतिर हामी आउँछौँ, जुन ख्रिस्टको इन्कारको समय र यो पृथ्वीमा शासन गर्न राजाका रूपमा उहाँको दोस्रो आगमनको समयबीच स्थान लिनेछ। मिका 5:3 यस प्रकार लेखिएको छ, यसकारण जबसम्म जन्मको कष्टमा पर्नेले जन्माउँदैन तबसम्म उहाँले सियोनलाई त्यागिदिनुहुनेछ, तब तिनका बचेका दाजुभाइहरू चाहिँ इसरायलीहरू कहाँ फर्केर आउनेछन्। अमित्र, यहाँ तपाईँ सोच्नुहोला, यो पदले अझै ख्रिस्टको जन्मको बारेमा सङ्केत गर्दछ। यो सत्य हो कि यसले यो मरियमको सुत्केरी वा जन्मको कष्टको तथ्य बताउँदछ, तर तपाईँ यसले इसरायल राष्ट्रको पनि सङ्केत गर्दछ भन्ने कुरा थाहा नगरिकन यो अनुच्छेद पढ्न सक्नुहुन्न। यसले इसरायलीहरूको विश्वभरमा तितरबितर छरपटको मात्र बताउँदैन। तिनीहरू परमेश्वरको दण्डद्वारा इन्साफद्वारा चारैतिर तितरबितर छरिएथे, तर तिनीहरूको कष्टको पनि बताउँदछ। महाक्लेश अवधि त्यो कष्ट हो जुनद्वारा त्यो राष्ट्र इसरायल भएर जानै पर्छ। त्यसमा त्यो इसरायल राष्ट्र पर्नेछ। तब तिनका बचेका दाजुभाइहरू चाहिँ इसरायलीहरू कहाँ फर्केर आउनेछ। यहुदीहरू तिनीहरूका विश्वव्यापी तितरबितरबाट पुनः जम्मा वा भेला गरिनेछ। अनि पद चारमा हामी यो लेखिएको पाउँछौ, औ तिनले खडा भएर परमप्रभुको शक्तिमा र परमप्रभु आफ्ना परमेश्वरको नाउँको महामहिमामा आफ्ना भेडा बाख्राहरू चराउने छन्, औ तिनीहरू सुरक्षित रहनेछन्, किनकि पृथ्वीको पल्लो छेउसम्मै उहाँ महान हुनुहुनेछ। यहाँ प्रभु येशूलाई भेडा गोठालाको रूपमा चित्रित गरिएको छ, जसले आफ्ना बथानहरूलाई चराउनुहुन्छ। उहाँ चर्च मण्डलीको गोठाला हुनुहुन्छ र उहाँ इसरायल राष्ट्रको पनि गोठाला हुनुहुन्छ। उहाँ जो बेतलेममा जन्मनुभयो, उहाँ जसलाई इन्कार गरियो, आफ्ना भेडाहरूलाई बथानलाई चराउनुहुन्छ। उहाँलाई गोठालाको रूपमा चित्रित गरिने कुरा भन्दा अरू कुनै कुराले त्यति राम्ररी उहाँको चित्रित गर्न सक्छ जस्तो मलाई लाग्दैन। यसले उहाँको ख्याल, उहाँको वास्ताको, उहाँको सुरक्षाको र उहाँको उद्धारको, उहाँको प्रबन्धको बताउँदछ। भजन 22 अनुसार उहाँ असल गोठाला हुनुहुन्छ, जसले आफ्नो जीवन भेडाको लागि अर्पण गर्दछ। भजन संग्रह 23 अध्याय अनुसार उहाँ महान गोठाला हुनुहुन्छ, जसले आज पनि आफ्ना भेडाहरूलाई सुरक्षित राख्नुहुन्छ। र भजन संग्रह 24 पद अनुसार उहाँ मुख्य गोठाला हुनुहुन्छ, जो महिमामा आइरहनु भएको छ। उहाँको सम्पूर्ण सेविकाईलाई गोठालाको कार्यभार अन्तर्गत प्रकट गरिएको छ, अनि यो अति नै अद्भुत कुरो हो। 5 पदमा हामी पढ्छौ, औ शान्ति यही हुनेछ जब असुरी हाम्रो देशमा आउँछ र त्यसले हाम्रो भूमिमा खुट्टा टेक्छ, तब हामी त्यसको विरुद्धमा 7 गोठाला र 8 मुखियाहरू खडा गर्नेछौ। असुरी यिनीहरूको बारेमा हामी यसैयाको भविष्यवाणीमा पाउँदछौँ, जुनले ती शत्रुहरूको देखाउँदछ जुन अन्तिम दिनहरूमा, आखिरी दिनहरूमा इसरायल राष्ट्रको विरुद्धमा आउनेछ। मिकाको दिनमा असुरीहरू अति नै धेरै क्रूर, निर्दयी, हिंस्रक प्रवृत्तिका मानिसहरू थिए र तिनीहरूले उत्तरी राज्य इसरायललाई बन्धुवामा वा कैदमा कैदी बनाई लगेथे। तब हामी त्यसको विरुद्धमा 7 गोठाला र 8 मुखियाहरू खडा गर्नेछौँ। दुई संख्याहरूले परिपूर्णता र परमेश्वरले तिनीहरूको निम्ति पर्याप्त प्रबन्धहरू बनाउनुहुनेछ भन्ने तथ्यको बताएको जस्तो देखिँदछ। यी दुई संख्याहरूले गन्तीहरूले अरू उदाहरणहरूमा वा ठाउँहरूमा त्यस अर्थको बोक्दछ, जस्तै हितपदेश 6 दे 16 पद, उपदेशक 11 2 पद। यी शास्त्र खण्डमा हामी उही अर्थको बोकेको हामी देख्दछौँ। अनि 6 पदमा हामी पढ्छौँ, अनि तिनीहरूले असुर देशलाई तरवारले र निम्रोदको देशलाई नाङ्गो तरवारले बर्बाद गर्नेछन्, नष्ट गर्नेछन्। जब असुरीहरू हाम्रो देशभित्र आउँछन् र हाम्रो सिमानामा कुल्चन्छन्, तब उहाँले हामीलाई असुरीहरूको हातबाट बचाउनुहुनेछ। तिनीहरूले असुर देशलाई तरवारले नाश गर्नेछन्, बर्बाद गर्नेछन्। यसले अन्तिम दिनहरूको भविष्यवाणीलाई निरन्तर जारी राख्छ, किनकि असुरीहरूले महाक्लेश अवधिको अन्तमा इसरायलको विरुद्ध राष्ट्रहरूको एकजुट गर्ने कामको प्रतिनिधित्व गर्दछ। अनि इसरायल, जसलाई तिनीहरूका गोठालाद्वारा मजबुत बनाइनेछ, शक्तिशाली बनाइनेछ, तागतवर बनाइनेछ, जुनले गर्दा इसरायलहरू खाली आक्रमणको रोकेर पछाडि हटाइदिने मात्र छैनन्, तर शत्रुहरूको प्रान्तमा युद्ध गर्नेछन्, नाश गर्नेछन् र विजय प्राप्त गर्नेछन्। यो कुराको टिप्पण गर्न ध्यान दिन चाकलाग्दो कुरो हो कि कति अद्भुत तरिकामा र पूर्ण रूपमा ख्रीष्टको प्रकट गर्दछ। सर्वप्रथममा बेतलेममा जन्मनुहुने काममा उहाँलाई देखाउँदछ। जब उहाँ पृथ्वीमा जन्मनुभयो, उहाँ नम्रतामा आउनुभयो। हामीले यो कुराको ध्यान दिन आवश्यक छ। उहाँले आफैलाई दीन र नम्र बनाउनुभयो। फिलिपी 2:5-8 पद अनुसार हामी आफै स्वयंलाई नम्र बनाउँदैनौ। कहिलेकाहीँ अरू मानिसहरूले हामीलाई नम्र बनाउँछन्, तर ख्रीष्ट चाहिँ आफै स्वयं आफैलाई दीन र नम्र बनाउनुभयो। ख्रीष्टले आफैलाई रित्तो पार्नुभयो। कुन कुरा चाहिँ उहाँले आफूबाट रित्तो पार्नुभयो? उहाँको ईश्वरत्वको उहाँले रित्तो पार्नु भएन। त्यो सानो बालक बच्चा जो आफ्नो आमाको काखमा अति नै धेरै असहाय रूपमा सहारा लिई रहनुहुने, अडेस लागिरहनुहुने बालकले यस विश्व ब्रह्माण्डलाई अस्तित्व रहित हुन सकोस् वा हटिजानु सकोस् भनी एक वचन मात्र दिनुभए बिल्कुल त्यही नै हुने थियो। भनेको मतलब उहाँ 100% परमेश्वर र 100% मानिस हुनुहुन्छ। उहाँ मानव अवतारमा आउनुभएको परमेश्वर स्वयं हुनुहुन्छ, तर उहाँले आफैलाई सीमित पार्नुभयो। आफै स्वयंद्वारा सीमित गराई कुनै त्यस्तो कुरो थियो जुन उहाँले स्वैच्छिक रूपमा गर्नुभयो? हामी आफै स्वयंलाई स्वैच्छिक रूपमा सीमित गर्दैनौँ। वास्तवमा भन्नु नै पर्दा हामी आफैलाई बढाउँदछौँ, ठूलो गराउँदछौँ। हामी सर्वोच्च सर्वोत्तम हुन चाहन्छौँ। मानिस स्वयं मात्र धेरै वास्तव ख्याल गर्ने प्राणी हो, ओ स्वार्थी हो, तर येशु ख्रीष्ट गोठाला हुनुहुन्छ। उहाँ राजकीय सहर वा राजधानीमा जन्मनु भएको थिएन, तर अति नै अमहत्वहीन बेतलेमको गाउँमा अनि पशुहरूको गोठमा जन्मनुभयो। मित्र, त्यो राजाको लागि जन्मने उचित स्थान होइन। जब ख्रीष्ट पृथ्वीमा आउनुभयो, उहाँले आफ्नो महिमाको आफैले रित्तो गर्नुभयो स्वैच्छिक रूपमा। दोस्रो कुरो मिकाले संकेत गर्दछ, उहाँ अनन्तकालको अर्थात् सनातन परमेश्वर हुनुहुन्छ, जसको सुरु अघिदेखि अर्थात् प्राचीन कालदेखि नै अनन्तकालदेखि नै छ। उहाँ आदि र अन्त हुनुहुन्छ। उहाँको कुनै आरम्भ छैन, उहाँको कुनै अन्त छैन, उहाँ सनातन परमेश्वर हुनुहुन्छ। अनि तेस्रो कुरा, मिकाले उहाँलाई गोठालाको रूपमा चित्रित गर्दछन् जो उहाँका आफ्ना भेडाहरूको निम्ति मर्न र आफ्ना बथानहरूलाई रखवाली गर्न, रक्षा गर्न आउनुभयो। अनि अन्तिममा जब उहाँ फेरि आउनुहुन्छ, उहाँ मुख्य गोठाला हुनुहुनेछ जो आफ्ना मानिसहरूलाई, आफ्ना बथानहरूलाई बचाउन, छुटकारा दिन महिमा र शक्तिमा र सामर्थ्यमा आइरहनु भएको छ। सात पदमा हामी पढ्छौं, अनि याकुबका बाँकी रहेकाहरू चाहिँ धेरै मानिसहरूका बीचमा परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरिझै हुनेछन्, जसले न त कुनै मानिसलाई न मानिसहरूका सन्तानलाई पर्खनेछ। अमित्र, यहाँ हामी देख्छौं शीत र झरीले चाहिँ राष्ट्रहरू र जाति जातिहरू बीच इसरायलका जनहरू आशिष हुनेछन्, इसरायलका मानिसहरू आशिष हुनेछन् भन्ने तथ्यको संकेत गर्दछ। भनिएको छ, अनि याकुबका बाँकी रहेकाहरू चाहिँ धेरै मानिसहरूका बीचमा परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरिझै हुनेछन्, जसले न त कुनै मानिसलाई न मानिसका सन्तानलाई पर्खनेछ। आठ पदमा हामी पढ्छौ, औ याकुबका बाँचेकाहरू जाति जातिहरूका बीचमा, जंगलका पशुहरूका बीच सिंह र भेडा बाख्राहरूका बीच जवान सिंह जस्तो हुन्छन्, जो तिनीहरूका बीचमा लतार्दै र फराउँदै जानेछन् र छुटाउने कोही पनि हुने छैन। यसले निश्चय नै हाम्रा दिनमा इसरायलका मानिसहरूको चित्रित गर्दैन, अर्थात् इसरायलका मानिसहरूको तस्विर दिँदैन। इसरायल वर्षौं सालौंदेखि अनिश्चित संदिग्ध अवस्थामा रहिरहेको छ, तर परमेश्वर प्रतिज्ञा गर्नुहुन्छ कि भविष्यमा जब इसरायलले परमप्रभुलाई आज्ञा पालन गरिरहेको हुन्छ र उहाँसँग संगतिमा हुन्छ, उहाँले तिनीहरूलाई शिर बनाउनुहुनेछ, अन्य राष्ट्रहरूका पुच्छर होइन। व्यवस्था 28:13 पद अनुसार, अनि 9 पदमा हामी पढ्छौं, तपाईँका बाहुली तपाईँका विरोधीहरूमाथि रहोस् र तपाईँका सबै शत्रुहरू नाश हुन्। त्यस दिनमा परमेश्वरले तिनीहरूका शत्रुहरूमाथि विजय दिन गइरहनु भएको छ। अनि 10 पदमा हामी पढ्छौं, परमप्रभु भन्नुहुन्छ, त्यस दिन म तेरा घोडाहरूलाई तेरो बीचबाट नष्ट पार्नेछु र तेरा रथहरू विनाश पार्नेछु। यहाँ उल्लेखित त्यस दिन चाहिँ अगाडि भविष्यतिरको अवधिलाई संकेत गर्दछ, मतलब यो भविष्यमा पूरा हुन गइरहेको छ। अनि 11 पदमा हामी पढ्छौ, औ म तेरो देशका सहरहरू नष्ट गर्नेछु र तेरा सबै गढीहरू भत्काइदिनेछु। यहाँ उल्लेखित कथनका विचारहरूका अर्थ यो हो कि परमेश्वरले ती सारा सम्पूर्ण कुराहरूलाई हटाउनुहुनेछ जुनमा इसरायल सहायताको लागि भर पर्दथ्यो, आश्रित भएथ्यो, जस्तै घोडाहरू, रथहरू, किल्लाहरू, गढीहरू। तिनीहरूलाई ती कुराको कति पनि आवश्यक पर्ने छैन, किनकि तिनीहरूका मसीह, तिनीहरूका प्रभुले पृथ्वीमा शान्ति ल्याउनु भएको हुनेछ, अनि तिनीहरूको प्रभु मसीह स्वयं तिनीहरूको रखवाली गर्ने, तिनीहरूको शरण, तिनीहरूको किल्ला हुनुहुनेछ। अनि पद 12 र 13 पदमा हामी पढ्दछौं, यहाँ लेखिएको छ, म तेरो हातदेखि तन्त्र मन्त्र नष्ट गर्नेछु र त कहाँ फेरि कहिले झाँक्री र बिजुवाहरू हुने छैन। औ म तेरो बीचबाट खोपिएका मूर्तिहरू र पूजिने खामाहरू नष्ट गर्नेछु र तैँले फेरि कहिले आफ्ना हातले बनाएका कुराहरूलाई पूजा गर्ने छैनस्। मित्र, उहाँले प्रतिमा पूजा र झुटा धर्महरूको खत्तम गर्न गइरहनु भएको छ। तिनीहरूले खालि जीवित र सत्य परमेश्वरलाई मात्र आराधना, पूजा, उपासना गर्नेछन्। अनि 14 पदमा हामी पढ्छौं, तेरो बीचबाट असेरा देवताहरू उखेलेर फेकिदिनेछु र तेरा सहरहरूलाई नाश गर्नेछु। उहाँले पूर्ण रूपमा त्यस बेला प्रतिमा पूजालाई तिनीहरू बीचबाट हटाइदिनुहुनेछ, किनकि उहाँ चाहनुहुन्छ कि उहाँ स्वयंलाई मात्र आराधना गरिएको, पूजा गरिएको, उपासना गरिएको, अनि उहाँ वास्तवमा हाम्रो सम्पूर्ण आराधना, हाम्रो सम्पूर्ण उपासनाको योग्य परमेश्वर हुनुहुन्छ। अनि 15 पदमा हामी पढ्छौं, औ मेरा आज्ञा नमान्ने जातिहरू, मेरो आज्ञा नमान्ने जातिहरूलाई म मेरो रिस र क्रोधमा साटो लिनेछु। यहाँ उल्लेखित जातिहरू चाहिँ ती राष्ट्रहरू हुन् जसले उहाँका मानिसहरूलाई, उहाँका जनहरूलाई सताइरहेका छन्। प्रभु मसीहले इस्रायलका बाँकी बचेकाहरू कहाँ र उहाँ कहाँ फर्कने जातिहरू, राष्ट्रहरू वा मानिसहरूका बाँकी बचेकाहरू कहाँ चाहिँ शान्ति र आशिष ल्याउनुहुनेछ, तर उहाँले आज्ञा नमान्ने जातिहरूलाई म मेरो रिस र क्रोधमा साटो लिनेछु भन्नुहुन्छ। अनि म विश्वास गर्दछु यसले महाक्लेश अवधिको संकेत गर्दछ जुन भविष्यमा आउन गइरहेको छ। प्रभुले तपाईँ सबैलाई आफ्नो वचन अध्ययनमा धेरै धेरै आशिष दिउन्। मित्र, आशा गर्दछु कि तपाईँहरूले यस बाइबल अध्ययन कार्यक्रमबाट आत्मिक आशिषहरू पाइरहनु भएको छ। यदि तपाईँहरूसँग कुनै यस कार्यक्रम सम्बन्धी सुझावहरू छन् भने या कुनै प्रार्थनाका विषयहरू छन् भने हामीलाई पत्रद्वारा अवगत गराउनुहोला। पत्रचारको निम्ति हाम्रो ठेगाना यस प्रकारको छ: मुक्तिको मार्ग, विश्ववाणी, पोस्ट बक्स नम्बर 16925, कोलकाता 700034, इन्डिया। फेरि एकपल्ट ठेगाना सुन्नुहोला: मुक्तिको मार्ग, विश्ववाणी, डाक सङ्ख्या नम्बर 16925, कोलकाता 700034, भारत। लौ त मित्र, आजलाई यहीँ नै बिदा चाहन्छौँ। अर्को दिनमा यही समयमा यही मिटर बेनमा फेरि रमाइलो भेटघाट हुनेछ। तबसम्मलाई नमस्कार।